रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको यही माघ 18 देखि 21 गतेसम्मको जापान भ्रमण कार्यक्रम स्वीकृत। भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको गृहमन्त्री ओम प्रकाश अरियालको भनाई। सिटी स्क्यान मेसिन खरिदमा 7,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डाक्टर संगीता भण्डारी सहित 20 जना विरूद्ध मुद्दा दायर। काठमाडौँ उपत्यका विभिन्न स्थानमा लुटपाट आतंक मचाउने 10 जना पक्राउ। र म्यानमारबाट विभिन्न खालका ठगी धन्दा सञ्चालन गर्ने 11 जनालाई चीनमा मृत्युदण्ड। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज बसेको मन्त्री परिषद बैठकले नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पुगेको अवसरमा यही माघ 18 देखि 21 गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अरियालले जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले नेपाल प्रहरीको राशन स्केल र राशन बापत प्राप्त हुने दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको मन्त्री अरियालले जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति 2082 पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको गृहमन्त्री अरियालले बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अरियालले सरकारले निर्वाचन सुरक्षा मजबूत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताउनु भएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे आज निर्वाचन आयोगमा भएको छलफलमा उहाँले शान्ति सुरक्षा विथोल्न खोज्ने जो कोहीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री अरियालले आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उप शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय शासन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकिएको बताउनुभयो। छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराउनुभयो। वहाँले निर्वाचन व्यवस्थापनका क्रममा संविधान, निर्वाचन सम्बन्धी कानून, निर्वाचन आचार संहिता विपरीत हुने कुनै पनि गतिविधि एवं क्रियाकलापप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने बताउनुभयो। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ। निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो। निर्वाचनका लागि कुल 51 सामग्री प्रयोग हुने र हाल 37 प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशका कुल 2160 मतदान स्थल मध्ये 1246 मतदान स्थल अति संवेदनशील रहेको जनाइएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोड़िएका अधिकांश मतदान स्थल अति संवेदनशीलमा वर्गीकरण गरिएका छन्। त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताउनुभयो। आज जनकपुर धाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधि सभाका लागि 32 वटा निर्वाचन क्षेत्र रहेका मध्ये 755 मतदान स्थल संवेदनशील र 159 मतदान स्थल सामान्य रहेको जानकारी दिइएको छ। मधेस प्रदेशमा कुल 4,471 मतदान केन्द्र छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, सुशासन, दिगो विकास मार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्र तयारी गरिरहेको बताउनु भएको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आज प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै अध्यक्ष ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणापत्र तयार गरिरहेको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै हाम्रो।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको पत्रकार आचार संहिताको कार्यान्वयन, निर्वाचन र निर्वाचनमा मीडियाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा सचिव बस्नेतले आम मतदातालाई महत्वपूर्ण सूचना दिन मीडियाको भूमिका उल्लेखनीय रहने बताउँदै निर्वाचन आचार संहिता कार्यान्वयन गर्न सम्पूर्ण मीडियाकर्मीलाई आग्रह समेत गर्नुभयो। प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले निर्वाचन आचार संहिता कार्यान्वयनको काउन्सिलले कडाईका साथ अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि मीडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर संगीता सिंह भण्डारी र मेसिन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रणालीका संचालक समेत गरी 20 जना विरूद्ध मुद्दा दायर गरेको छ। प्रतिष्ठानका सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई 7,31,00,000 रूपियाँ भन्दा बढ़ी आर्थिक अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आज मुद्दा दायर गरेको प्रवक्ता सुरेश नेउपानेद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ। आयोगले उपकुलपति भण्डारी सहित तत्कालीन रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डाक्टर सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रणालीका संचालक समेत गरी 20 प्रतिवादीहरूबाट बिगो असुल उपर गरी कैद र जरिवानाको सजाय माग दावी गर्दै मुद्दा दायर गरेको विज्ञप्तीमा जनाइएको छ। प्रहरीले काठमाण्डुको विभिन्न ठाउँमा लुटपाट मचाएका 10 जना लुटेरालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले 3 महिनादेखि गरगहना तथा नगद लुटपाट तथा कुटपिट गर्दै आएका लुटेराहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। परिसर प्रहरी वृत्त स्वयम्भू, प्रहरी वृत्त गौशालाबाट खटिएको संयुक्त टोलीले गएराती काठमाण्डुको मूलपानीमा गोली प्रहार गरेर 10 जना लुटेराहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका 3 घर भएका 23 वर्षीय विनय तामाङ, सिन्धुली मरिन गाउँपालिका 5 का 24 वर्षीय आयन माझी, मरिन 7 का 32 वर्षीय सबिन माझी, खोटाङ ज्वेलर्समा काम गर्ने मोरङ पथरीका 23 वर्षीय मनिष रसाइली, काभ्रेको चौरी देउरालीका 29 वर्षीय पेमा तामाङ, चौरी देउराली 1 कै 20 वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लुका 18 वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्बा 8 का 32 वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालीगढ 28 वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसङको पाखर 3 का 29 वर्षीय फुरुबा तामाङ रहेका छन्। 23 वर्षीय विनय तामाङ लुटपाट डाँका चोरीका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो। पक्राउ परेका सबै अपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सी चलाउने र राति लुटपाटमा संलग्न हुने गरेको उहाँले जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिहरूबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजी कार, एउटा ट्याक्सी र 6 वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। शहीद सप्ताह अन्तर्गत आज शहीद दुर्गानन्द झाको स्मृति दिवस धनुषाको जनकपुरमा मनाइएको छ। नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि तत्कालीन पञ्चायती शासनकालमा मृत्युदण्ड दिएका प्रथम गणतान्त्रिक शहीद झाको बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी धनुषामा मनाइएको हो। अब अन्तर्राष्ट्रिय समाचार। चीनले दूरसंचार ठगी घोटालामा संलग्न म्यानमार स्थित आपराधिक गिरोहसँग सम्बन्धित 11 जनालाई मृत्युदण्ड दिएको चीनको सरकारी संचार माध्यमले जनाएको छ। अर्बौं डलर बराबरको अवैध कारोबारसँग जोड़िएको ठगी उद्योग म्यानमारका कानूनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै गएको थियो। ती क्षेत्रमा संचालन भइरहेका धोखाधड़ी केन्द्रहरूमा सामान्यतया विदेशी नागरिकहरूलाई कर्मचारीका रूपमा राखिएको पाइन्छ, जसमा धेरै चिनिया नागरिक रहेका छन्। तीमध्ये धेरैले आफूहरूलाई जबरजस्ती तस्करी गरेर त्यहाँ पुर्याएको र अनलाइन ठगी गर्न बाध्य पारिएको बताएका छन्। अब आर्थिक समाचार।
नेपाली बजारमा सुनको मूल्य बिहिबार एकै दिन प्रति तोला 20,500 रुपियाँले बढेको छ। बुधबार प्रति तोला 3,18,800 रुपियाँमा कारोबार भएको छापावाला सुन बिहिबार प्रति तोला 3,39,300 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको कीर्तिमानी मूल्य कायम हुँदा चाँदीको मूल्यमा समेत 205 रुपियाँले बढेर बिहिबार प्रति तोला 7,505 रुपियाँमा कारोबार भएको छ। नेपाल विद्युत प्राधिकरण कोहलपुर सुर्खेत 132 केवी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको कोहलपुर सुर्खेत दैलेख 132 केवी प्रसारण लाइन आयोजना अन्तर्गत कोहलपुर सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएको हो। सम्पन्न भएको प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गरी माघ 16 गते शुक्रबारदेखि परीक्षण गरिने नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शशिभूषण शाहले जानकारी दिनुभयो। पर्वतका किसानले यस वर्ष 32 करोड रुपियाँ भन्दा बढी मूल्यको सुन्तला निर्यात गरेका छन्। पर्वतबाट यस वर्ष 3,421 मेट्रिक टन भन्दा बढी सुन्तला निर्यात भएको र त्यसबाट करिब 32,05,00,000 रुपियाँ जिल्ला भित्रिएको कृषि विकास कार्यालय पर्वतका सूचना अधिकारी सोभिता सुवेदीले जानकारी दिनुभयो। काली गण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गमा यातायात सञ्चालनमा आएसँगै सुन्तलाको बजारीकरण सहज भएको र किसानहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ। पाल्पाको तानसेनमा बिहिबारदेखि कृषि व्यापार तथा पर्यटन महोत्सव शुरू भएको छ। पर्यटन व्यापार र स्थानीय उत्पादनको विकास र विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो। माघ 27 गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनहरूको प्रदर्शनी बिक्री र प्रतियोगितात्मक स्टलहरू राखिएको छ भने महोत्सव अवधिमा 8 करोड रुपियाँ भन्दा बढीको कारोबार हुने अनुमान रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ।
वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपमा रोमाञ्चक जित निकालेको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा जारी च्याम्पियनशीप अन्तर्गत विभाग तेस्रो तथा अन्तिम खेलमा पुरूषतर्फ आर्मीले सशस्त्र प्रहरी बल एपीएफ विरूद्ध 3-2 सेटको रोमाञ्चक जित निकालेको हो। आर्मी र एपीएफले समान 7 अङ्क जोडेका छन्। सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न पाउनेछ। यसअघि भएको पुरूषतर्फको खेलमा नेपाल पुलिस क्लबले मालदिव्स भलिबल एसोसिएसनलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ। थाइल्याण्ड क्विन्स छैटौं टाइगर कप भलिबल च्याम्पियनशीपमा महिलातर्फ तेस्रो बनेको छ। च्याम्पियनशीपमा एपीएफलाई 3-2 सेटमा पराजित गर्दै थाइल्याण्ड क्विन्स तेस्रो भएको हो। तेस्रो बनेसँगै थाइल्याण्डले 2,06,666 रुपियाँ हात पार्यो। महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोर्ट क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। खेल शुक्रबार हुनेछ। एन्फा राष्ट्रिय लीगमा न्युरो टीम एनआरटीले लगातार 4 जित हासिल गरेको छ। बिहिबार एनआरटीले आफ्नो 5 खेलमा संकटा क्लबलाई 3-1 हरायो। सादो बाटो स्थित एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन कितिस रत्न छुन्चु र टिमोथी ओकरेलले गोल गरे। एक गोल एनआरटीले आत्मघाती उपहारका रूपमा प्राप्त गर्यो। एक गोलले पछाडि परेको अवस्थामा कृष्ण बहादुर आलेले संकटलाई खेलमा फर्काएका थिए। जितसँगै एनआरटीले शीर्ष स्थानका 2 टोली नेपाल एपीएफ क्लब र मछिन्द्र एएफसीसँग अङ्कका हिसाबमा बराबरी गरेको छ। यद्यपि यी दुई टोलीले एनआरटी भन्दा 1 खेल कम खेलेको छ। 3 टोलीले 12 अङ्क जोडेको छ।
अब मौसम। आगामी 24 घण्टामा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको यही माघ 18 21 गतेसम्मको जापान भ्रमण कार्यक्रम स्वीकृत। भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको गृहमन्त्री ओम प्रकाश अरियालको भनाई। सिटी स्क्यान मेसिन खरिदमा 7,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डाक्टर संगीता भण्डारी सहित 20 जना विरूद्ध मुद्दा दायर। काठमाडौँ उपत्यका विभिन्न स्थानमा लुटपाट आतंक मचाउने 10 जना पक्राउ र म्यानमारबाट विभिन्न खालका ठगी धन्दा सञ्चालन गर्ने 11 जनालाई चीनमा मृत्युदण्ड। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।